और तब्दीली हुई, इसका नाम है वो क्या चीज है,
दावत
और तब्दीली क्या चीज है। दावत और तब्दीली अपनी जिंदगी की जिम्मेदारियों को समझना, अपनी जिंदगी की जिम्मेदारियों को समझना और समझकर सीखकर उन जिम्मेदारियों को पूरा करना और दूसरों को उसके लिए तैयार करना, ये मकसद है तब्दीली का। क्योंकि दुनिया जिम्मेदारियों के पूरा करने की जगह है और आखिरत बदला पाने की जगह है। इस तरह अल्लाह ताला ने दुनिया में दोनों जहान को तकसीम कर रखा है अल्लाह की तरफ से। एक को दारुल अमल करार दिया है और एक को दारुल जजा करार दिया है। दारुल अमल ये दुनिया है, यहां अमल के असबाब दिए हैं, यहां अमल के अहकाम दिए हैं और यहां अमल का मैदान है। जब आदमी की मौत आ जाएगी तो ये अमल का मैदान और अमल के सारे असबाब खत्म हो जाएंगे। हदीस पाक में है कि माता इब्न आदम इनका तांड हो अमल, आदम कभी तमर गया कि उसके अमल की ताकत खत्म हो गई। वो नमाज पढ़ता था नहीं पढ़ेगा, मर गया। जिक्र करता था नहीं करेगा, मर गया। गुनाह करता था वो भी नहीं करेगा। अमल की ताकत खत्म हो जाती है मौत पर, चाहे अच्छा हो चाहे बुरा हो। तो दारुल अमल अल्लाह ताला ने इस दुनिया को बनाया है। अमल अच्छे भी होंगे, अमल बुरे भी होंगे। आदमी दाईं साइड पर भी जाएगा, बाईं साइड पर भी जाएगा। यहाँ दोनों लाइन है, दाईं भी है बायां भी है। और यहाँ इबरत के असबाब भी हैं और यहाँ पर भटकने के असबाब भी हैं। अल्लाह ने दुनिया को दारुल इम्तिहान बनाया है और यहां के असबाब को दो हैसियत दी है। दुनिया के असबाब की दो हैसियत, एक हैसियत यह है कि ये मता है, यानी तुम्हारे गुजारे का सामान है। मान हो, औलाद हो, घर हो, मकान हो, जायदाद हो, जो भी हो, ये तुम्हारे गुजारे का सामान है। चाहे जितने ज्यादा हो लेकिन होगा उसमें गुजारा। आदमी कितना ही बड़ा मकान बना ले लेकिन वो सोएगा तो अपनी जगह पर, अपनी जगह पर सोएगा। कितना ही खाना हो लेकिन इतना खाना खाएगा जिसकी उसके पेट में जगह है, उसको मता कहते हैं। गुजारे का सामान ये गुजारे का सामान है। कमा होगी तुमने शहीद तो मता हो खाया कि दुनिया पसीर को ये गुजारे का सामान है और गुजारे से तो ऊपर का सामान है और नाया वो दुनिया की जीनत है। जीनत यानी देखने दिखाने के लिए है, रखने रखाने के लिए है, संभालने के लिए है। तो जाहिर सी आदमी को संभालता है, उसकी इबादत करता है। फायदा उठाने के लिए तो छोड़, इसलिए फरमाया कुल मता उस दुनिया के लिए। नबी लोगों से कहो कि दुनिया का मता, दुनिया का नफा बहुत थोड़ा है, बाकी जो है वो उसकी जीनत है। जो गुजारे का सामान है वो तो जरूरी है, कि उसके बगैर काम नहीं चलेगा। अल्लाह ने गुजारे का सामान दिया ताकि असली कामों में मदद मिले। हाथ पांव की ताकत है, खाने पीने की ताकत है, दूसरी ताकत है, जो जरूरी जरूरी ताकत है अल्लाह ताला ने दी है, वो असल मकसद में मददगार बनने के लिए है। वो वही असल है। अल्लाहुम्मा लमा रज़क़तनी मिम्मा उहिब्बु फ़ज़िदनी क़ुव्वतन लिमा तुहिब्बु। असल दुआ में कि अल्लाह वो जो चीजें मुझे आपने मेरी पसंद की दी है, मान दिया है, औलाद दिया है, तंदुरुस्ती दी है, इज्जत दी है, वजाहत दी है, होती है पसंदीदा चीजें। जिस तरह आपने मुझको पसंदीदा चीजें दी है, मेरी दरखास्त आ गई है कि सारे पसंदीदा चीजें मुझे उन कामों में मदद दे जिस काम के लिए तूने मुझको पैदा किया। इस दुआ में गौर करने की जरूरत है। मेरी पसंदीदा जितनी चीजें मुझे मिली है, इसमें मेरी आदत यह है कि ये सारी पसंदीदा चीजें
وہاں استعمال ہو جو میری زندگی کا اصل مقصد ہے وہ تیری رضا جب وہ سامان بنے. اس لیے میرے دوستو اللہ تعالیٰ نے نبیوں کو بھیجا ہے, نبیوں کو بھیجا ہے کہ نبیوں کو اس لیے بھیجا ہے کہ تاکہ دنیا کے اسباب میں آدمی صحیح زندگی گزارے. عام طور پر آپ پڑھیں گے قرآن پاک میں کہ جو انبیاء صادقین آئے علیہ السلام اکثر وہ اسباب والوں کے پاس آئے, اسباب والوں کے پاس آئے. نوح علیہ السلام آئے تھے ان قوم کے پاس جن کی اکثریت تھی, ہماری اکثریت ہے ہم زیادہ ہیں, اور لوگ کے ساتھ کون ہے کہ کچھ لوگ ایسے پتا دے بنا بات یا رائے معمولی معمولی لوگ ہیں, کچھ سمجھتے سمجھتے ہیں نہیں. ہمارے ساتھ تو بڑی تعداد ہے, تو وہ اپنے اکثریت کو دیکھتے تھے. پھر اس کے بعد بھوت علیہ السلام آئے, وہ ان کے قوم اپنی طاقت رکھتے تھے, قومی قوت ان کے اندر بڑی تھی, جسم بھی ان کے بڑے بڑے تھے. پھر اس کے بعد سمود آئے, ان کے اندر صنعت کاریگری فیکٹریاں یہ ان کے پاس تھی. تو یہ سب اسباب والے. شعیب علیہ السلام آئے تاجروں کے پاس, موسیٰ علیہ السلام آئے حاکموں کے پاس, مالداروں کے پاس, کیوں کہ یہ سب کے سب اسباب والے تھے. اسباب والوں کو اسباب کا دین سکھانا اور ان کے اسباب سے کامیابی کا راستہ ان کو بتانا, یہ حضرات انبیاء مدرسہ کا طریقہ رہا ہے. اس لیے اللہ تعالیٰ نے ہم کو پہلے قوموں کے قصے بھی بتائے ہیں اور پہلے انبیاء کرام کے قصے بھی بتائے ہیں. پہلے قوموں کے قصے عبرت کے لیے بتائے ہیں کہ نصیحت حاصل کرے, اور انبیاء کرام کے قصے اس لیے بتائے ہیں تاکہ نبیوں کے کام کرنے میں کوئی ہمت نہ ہارے, کوئی ہمت نہ ہارے. ہاں, کیوں کہ اللہ تعالیٰ دو ہی قسم کے لوگوں کی مدد کرتا ہے, یہ ان کا دستور ہے کہ دو قسم کے لوگوں کی ہم مدد کرتے ہیں. اللہ فرماتے ہیں انا لننصر رسلنا والذین آمنوا فی الحیات الدنیا ویوم یقوم الاشہاد. ہم مدد کیا کرتے ہیں اپنے رسولوں کی, نصرت ہم مدد کرتے ہیں اپنے رسولوں کی, اور ہم مدد کریں گے ایمان والوں کی جو نبیوں کو سچا مان کر ان کے راستے پر چلتے چلاتے ہیں. ایمان والے یہ دو قسم ہے جو دنیا میں اللہ کی مدد پاتے ہیں. اتنا لنن سورو روسو لنا ولبی امن حیات دنیا ویوم یقوم الاشہاد, اور کل قیامت میں بھی یہی اللہ کی مدد پا کر یہی کامیاب ہوگی. تو یہ دستور رہا ہے اللہ تبارک و تعالیٰ کا کہ دنیا کو اسباب سے اللہ تعالیٰ نے آباد کیا ہے, اور اسباب میں کیسی زندگی گزارنا اس کے طریقہ سمجھانے کے لیے حضرات انبیاء علیہ الصلوۃ والسلام کو بھیجا ہے. اگر اللہ تعالیٰ انبیاء کو نہ بھیجتے تو یہ لوگ اپنے اسباب کے بلبوتے پر اندر فساد مچاتے اور ظلم کرتے, حق مارتے. اس لیے دنیا کے اسباب میں کیسی زندگی گزارنا اس کی تعلیم تلقین کے لیے انبیاء کرام کو بھیجا ہے, کیونکہ اللہ تعالیٰ نے دنیا کو آخرت کی کھیتی بنایا ہے, اور دنیا اس لیے بنی ہے کہ اسے آخرت بنائی جائے. یہ دعوت ہے اللہ کی سب کے لیے کہ اپنی دنیا سے آخرت بناؤ. وقت میں بیما آتا اللہ تعالیٰ دنیا احسن کما احسن اللہ بلا تب فساد. یہ پوری بات اللہ تعالیٰ نے مصاری کے موسیٰ علیہ السلام کے زمانے میں قارون کی رہبری کے لیے, قارون کی رہبری کے لیے پورا مضمون اترا تھا ہدایت کا. پھر اللہ تعالیٰ نے اپنے فضل و کرم سے اس مضمون کو ہمارے لیے اللہ کی کتاب میں اتارا. نبی کریم صلی اللہ علیہ وسلم کا مزید اور باتوں کے ساتھ کہ دنیا بھر کے مالدار جو قیامت تک پیدا ہونے والے ہیں, उनके लिए ये सबक रहे और वो धोखा न खाए अपनी दौलत से अपने असबाब से धोखा न खाए बल्कि अपने असबाब से आखिरत बनाए क्योंकि अल्लाह ताला के नजदीक समझदार आदमी वो है जो दुनिया से आखिरत बनाए समझदार आदमी वो है जो दुनिया से आखिरत बनाए जैसे समझदार जमींदार होता है वो अच्छी से अच्छी किस्म का बीज अपनी जमीन में डालता है ताकि अच्छी से अच्छी पैदावार आए चाहे उनकी क्या खर्च करना पड़े फिर उस पैदावार की हिफाजत भी करता है ताकि वो नतीजे पर आए ऐसे ही समझदार आदमी वो है जो अपनी दुनिया से और दुनिया के असबाब से आखिरत बनावे हदीस पाक में जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया القيس من دان نفسه وعمل لما بعد الموت باهوش سمجھدار آدمی وہ ہے جو اپنی ذات پر قابو کرے اپنی ذات پر قابو کرنے کا کیا مطلب کیونکہ آدمی ہر چیز پر قابو کرتا ہے مشینوں پر وہ قابو کرتا ہے چلانا مشین کو بند کرنا پاس کرنا شروع کرنا ٹھیک کرنا یہ اس کے اندر اللہ نے صلاحیت دی تو جس طرح وہ مشینوں کو استعمال کرتا ہے اپنی ذات کو بھی استعمال کرے گا دنیا میں انسان کی ذات استعمال ہوتی ہے یا خیر میں یا شر میں یا مدد میں یا ظلم میں مخلوق کے ساتھ یا مدد کرے گا یا مخلوق پر ظلم کرے گا تو پچھلے ہفتہ اللہ شاہوں نے یہ رہبری دی کہ وہ اپنی ذات پر قابو کریں کہ اپنی ذات پر قابو کرنے کا کیا مطلب ہے کہ موت کے بعد کام دے وہ عمل آج کرے بلکہ یہ شمندان الگ سب عاملہ دما باد موت باہوش وہ ہے جو اپنی ذات پر قابو کرے اور موت کے بعد کام آنے والا عمل آج کرے اور نادان وہ ہے اپنے آپ کو اپنی خواہش اپنی منچاری کے پیچھے لگا جو جینے آنے کرے جو جینے آنے کرے اللہ راضی ہے اللہ ناراض ہے موت قریب ہے موت تو بالکل پرواہ نہیں ہے ہاں وہ نادان ہے کہ جو منچاری کرے اور اللہ پر امید بھی باندھے کہ اللہ بیڑا پار کرے گا کوئی بات گھبرانے کی نہیں ہے یہ شیطان سکھاتا ہے اس کو کہ کوئی بات نہیں اللہ بہت بڑا ہے تمہارے گناہوں سے زیادہ ہے اللہ کی رحمت ہاں یہ بات صحیح نہیں ہے اللہ تعالیٰ نے دنیا کو عدل و انصاف کی بھی تعلیم دی ہے اور اپنی عبادت کی بھی تعلیم دی عدل و انصاف کی تعلیم بندوں کے حقوق کے بارے میں دی ہے اور اپنی عبادت کی تعلیم اس لیے دی ہے کہ تمام انسانوں اور جناتوں کی زندگی کا مقصد صرف اور صرف اللہ کی بات ہے فما خلقت الجن والانس الا ليعبدون جناتوں کو اور انسانوں کو میں نے وجود صرف اس وجہ سے دیا ہے فرمایا کہ وہ میری عبادت کرے مجھے پہچانے مجھے پہچان کر کے زندگی گزارے میرا حق ادا کرے تو یہ ہمارے لیے رہبری ہے دنیا میں
My respected brothers, this effort of Dawah and Tabligh, what is the objective of this effort? What are the defining characteristics of this effort? Primarily, for each and every one of us, to understand the responsibility of our life. What is our purpose and objective in this world? To learn this, gain the correct comprehension and understanding of it, implement it in our lives, and have this concern in our hearts that every person in this world also will come onto the correct objective of his life. For us to acquire this training, understanding, comprehension, this is the objective of this work of Dawah and Tabligh. Because Allah subhanahu wa ta'ala has made this world what we call Darul Amal. This world is a place of action. Akhirat, the hereafter, this is Darul Jaza, wherein we will get the recompense or the return of our actions. And because this world is a place of actions, so we find that it is also the field of effort. And these actions are controlled or motivated by the commands of Allah subhanahu wa ta'ala. The field of that is this world, and this will come to an end upon one's mort and one's death. The ability to do actions will no longer be there. This is why we find in the hadith of Rasulullah sallallahu alayhi wa sallam, إِذَا مَاتَ إِبْنُ آدَمْ إِنْ قَطَّعَ عَنْهُ عَمَلُهُ. When a person dies, then the ability to do actions comes to an end. There will be no more salah. Mayit doesn't make salah. Nor will he be required to make the zikr of Allah subhanahu wa ta'ala. Likewise, even sin also will come to an end. The ability to do actions will terminate, whether good or evil, upon the death of a person. So if we have to look at this life, we find, my respected brothers, that primarily Allah Ta'ala has made this world a place of actions. And in it, Allah Ta'ala has given us means in this world to carry out those actions. These means are what we refer to as the asbab and means of this world. And in this asbab and means, there is also ibrat and warning for us. Hazrat mentions that the asbab and means of this world are generally, there are two perspectives of it. One is what we call mata, the life and wealth that we are given in this world that is of necessity. Then over and above that is excess which Allah subhanahu wa ta'ala has given us. No matter how much a person has in this world, there is only so much that he can actually use. You own a big mansion, when you want to sleep, the size of the bed is a limited space. That is all you are going to utilize, no matter how big that mansion is. In the same way, when it comes to the food that you eat, you may possess millions, whole old warehouses, but how much can a person eat? So this is, one is what he will actually utilize, what his requirements are. This is called mata. And over and above that, فَمَا أُوتِيتُم مِّن شَيْءٍ فَمَتَاعُ الْحَيَاةِ الدُّنْيَا وَزِينَتُهَا. Allah says, whatever you have been given, one is mata, your actual requirement. And then excess, what is beyond your requirement, this Allah subhanahu wa ta'ala refers to as zinat, the beauty or the attraction of this world. That you will have to protect it, look after it. But in reality, what you actually derive benefit from, the mata, that is very, very little. This is why Rasulullah sallallahu alaihi wasallam is commanded, قُلْ, tell them, مَتَاعُ الدُّنْيَا قَلِيلٌ, that what you actually need or require in this world is very, very little. The rest is what we call zinat, or the excess. What you require in this world, this is necessary. This is why Allah subhanahu wa ta'ala has given you that. You require it, food, drink, sleep, etc. But use it to fulfill your maqsad and your objective, which is to please Allah, which is to earn your akhirat. This is why we are taught this dua by Rasulullah sallallahu alaihi wasallam. Allahumma wa ma razaqtani mimma uhib, faj'alhu quwwatan li fima tuhib. That, O Allah, that which you have given me or granted me, the means of this world, which is something that we love, People desire that. But make this dua and ask Allah that, Ya Allah, give me the ability to utilize that in that avenue which you love. In other words, help me to fulfill my objective, to make Allah subhanahu wa ta'ala happy. Hazrat says that ponder over this dua. This dua is very, very important for us to understand the direction of our life. How to use the means, how to make Allah subhanahu wa ta'ala happy, how to utilize the means we have to earn our akhirat. For this, Anbiya alayhi salatu wa salam was sent to this world. Previous Anbiya alayhi salatu wa salam, if we look, was sent to the people of means, to give them direction that in your means, how much to please Allah. If we look at Nuh alayhi salam, he was sent with those people had the means of excess numbers in their favor. The followers of Nuh alayhi salam were very little. Aradiluna badi al-ra'i. Quran has this expression. Just a few people of very low position. The majority was with those who were against Nuh alayhi salam. Likewise, if you look at Hud alayhi salam, at that time the people had what means? Means of physical strength. The case of Samud, Saleh alayhi salam, they had agriculture. Likewise, Shuaib alayhi salam was sent to people of commerce. Musa alayhi salam was sent to people of government and political status. Each one of these Anbiya alayhi salatu wassalam was sent to people of means in order to teach them practically that in your means, how you must please Allah subhanahu wa ta'ala. Incidents of the previous nations were mentioned in the Quran, and likewise the incident of Anbiya alayhi salatu wassalam were mentioned. The previous nations were mentioned so that we get ibrat, we get advice, we get direction. And the incident of Anbiya alayhi salatu wassalam were mentioned so that we do not lose hope and become despondent. Allah subhanahu wa ta'ala, this is Allah's principle, that Allah ta'ala helps two types of people. This is set in stone. Inna lanansuru rusulana walladheena amanu fil hayati dunya wa yawma yaqumu al ashhad. Verily, Allah subhanahu wa ta'ala's help comes to the Anbiya alayhi salatu wassalam, and Allah's help comes to the people of Iman. In other words, those who follow the teachings of the Anbiya alayhi salatu wassalam, Allah ta'ala's help will come to them in this world, wa yawma yaqumu al ashhad, and in Qiyamah, in Akhirat also, Allah's help will come to them. Coming back to the point, my respected brothers, this world is Darul Asbab. It is a place of means. How to implement these means, utilize them for our objective to please Allah subhanahu wa ta'ala, Anbiya alayhi salatu wassalam was sent. If we do not follow Anbiya alayhi salatu wassalam's example in the utilization of these means, then there will be facade, there will be corruption. Likewise, there will be zulm and oppression. The rights of people will not be fulfilled. Anbiya alayhi salatu wassalam was sent primarily to teach us that this world is mazratul akhirah. It is the place to earn our akhirah. Utilize the means which Allah subhanahu wa ta'ala has given you to earn your akhirah. وَاتَّبِعْ فِيمَا أَتَاكَ اللَّهُ الدَّارَ الْآخِرَةِ وَلَا تَنْسَ نَصِيبَكَ مِنَ الدُّنْيَا وَأَحْسِنْ كَمَا أَحْسَنَ اللَّهُ إِلَيْكَ وَلَا تَبْغِ الْفَسَادَ فِي الْأَرْضِ إِنَّ اللَّهَ لَا يُحِبُّ الْمُفْسِدِينَ. In the time of Musa alayhi salam, this guideline was given or revealed primarily to guide Qarun. Qarun was a person of stupendous wealth. Thereafter, similar guideline was revealed upon Rasulullah sallallahu alayhi wa sallam for the guidance of his ummah, with some additional guidance so that the wealthy can be guided that don't be deceived by your wealth. Use your dunya in an intelligent manner so that you utilize it to earn your akhirat like an intelligent farmer. What does he do? He will prepare that ground, he will use the correct fertilizer, even if it is expensive, because he knows the long-term results. In exactly the same way, the intelligent person of understanding and perception will utilize his wealth to earn his akhirat. This is why in the hadith of Rasulullah sallallahu alaihi wasallam it is mentioned, Al-kayyisu man dana nafsahu wa amila lima ba'da al-qawl. Who is the intelligent person? That person who will suppress his desires. What does this mean? Suppress your desires. Like, in other words, you learn how to utilize yourself. Like an intelligent person knows how to use a machine. He knows the instruction manual. He knows how to operate it. In exactly the same way, your body is a machine that is producing actions, either good or evil. Either you are helping someone or you are oppressing someone. So suppress your desires. Utilize yourself correctly. In other words, what does that mean? Amila lima ba'da al-maut. Do those actions that will help you after death, that will earn you the success of the hereafter. The foolish person is that person who follows his desires. He's not worried. What I am doing pleases Allah, attracts the anger of Allah subhanahu wa ta'ala. He's not worried about that. His worry is to follow his desires. He's destroying his akhirah. And then he still has hope that Allah is very merciful. This is the false hope which shaitan teaches this person. Allah subhanahu wa ta'ala, Allah ta'ala's mercy is utilizing in the name of Allah's mercy. This is not a license to disobey Allah subhanahu wa ta'ala. Allah ta'ala's commands comprise of what we call adl and insaf. We are taught in the commands of Allah justice. Why? So that we fulfill the rights of our fellow human beings. And in the commands of Allah, there is the ta'lim and the teaching of ibadat. Why? Because worship of Allah, this is our objective. وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسِ إِلَّا لِيَعْبُدُونَ. Allah says, I have not created insan and jinnat for any other purpose except the worship and the servitude of Allah subhanahu wa ta'ala. So my respected brothers, in crux or in conclusion or a summary, this life, this world is a place of means, is a place of actions. Allah has given us means in this world to do those actions that will fulfill the right of Allah and earn our akhirat. For the guidance in that, we were given the sublime example of the Anbiya alayhi salatu wasalam.
आदमी की जिंदगी की मुख्तलिफ हालतें होती हैं. हर हालत का एक वजीफा और जिम्मेदारी होती है. मसलन आदमी नेमतों में है, आदमी नेमतों में है, अल्लाह ताला ने उसे नेमतें भी रखी है, तंदुरुस्ती भी है, फुर्सत भी है, माल भी है, औलाद भी है, वजाहत भी है. ये नेमतें कहलाती है. तो ये हाल नेमतों का होता है. नेमतों के हाल का क्या तकाजा है? एक हाल मुसीबत का होता है, तकलीफ का होता है. तकलीफ की हालत का क्या तकाजा है? एक हाल इंसान की इताअत और ताबेदारी का है कि वो अल्लाह की इताअत और ताबेदारी में भी है, एक हाल है कि वो गुनाह में है. ये हालतें चार आम तौर पर इंसानों में होती. तो मेरे दोस्तों, हर हालत का एक वजीफा और जिम्मेदारी है. हालात अल्लाह ताला इम्तिहान के लिए लाते हैं. हाल रहता नहीं है, हाल बदलता रहता है. हाल बदलता रहता है. जैसे हमारा बचपन आया, फिर बदल गया, जवानी आई, फिर जवानी बदल गई, बुढ़ापा आया, फिर बुढ़ापा बदल गया, मौत आई. हाल बाकी नहीं रहता. हाल उसी को कहते हैं जो बाकी न रहे, क्योंकि हाल अरबी जबान का लफ्ज है. उसके माने एक उतरने वाली चीज, एक उतरने वाली चीज. बचपना उतरा, जवानी उतरी, बुढ़ापा उतरा, मालदारी उतरी, गरीबी उतरी, इसको हाल कहते हैं. ये चीजें चढ़ाव उतार होता है जिंदगी में, और हर हाल का एक तकाजा होता है. इसीलिए अल्लाह ने दीन नाज़िल किया है कि हाल से फायदा उठाना, या हाल की वजह से नुकसान में उतरना, ये इंसान के बस की बात नहीं थी. क्यों? कि वो तो इंसान नादान पैदा हुआ है. ये नादान पैदा हुआ है. अल्लाह ताला इसको नादानी में रखना पसंद नहीं करते, बल्कि उसको दानाई दी है, अकल दी है, समझ दी है, फिर आसमान से इलम भी उतारा. ताकि ये योनि रूप की जिंदगी हैवान की तरह से न गुजर जाए, बेफायदा, बल्कि इसको जिम्मेदारियां दी गई है और जिम्मेदारियां नवाजने के लिए दी गई है। जितनी जिम्मेदारियां आएगी और आदमी जिम्मेदारी पूरी करेगा, वो अपनी जिम्मेदारी पूरी करने के बदर अल्लाह के इनाम इकराम का हकदार होगा। हाँ, और अपनी जिम्मेदारी हालात ने पूरी नहीं की है तो हालात चले जाएंगे और ये खसारे में रहेंगे। ये फायदा है कि मसलन तंदुरुस्ती आई, कोई तंदुरुस्ती में काम नहीं किया, फिर बीमार हो गया, बीमारी में नहीं कर सकता, तंदुरुस्ती में किया नहीं। हुजूर फरमाते थे कि अपनी तंदुरुस्ती को गनीमत समझो बीमारी से पहले, ताकि एक हाल के बाद जब दूसरा हाल आ जाए तो वो घाटे में न उतरे। हदीसों में है कि जो आदमी तंदुरुस्ती के जमाने में अपनी जिम्मेदारी पूरी करता था, इबादत की, खिदमत की, दूसरे लाइन की, अब बीमारी की वजह से वो कर नहीं सकता, लाचार हो गया है, मजबूर माजूर हो गया। तो अगर से वो माजूर मजबूर हो गया है, लेकिन तंदुरुस्ती के जमाने में जिन लोगों का वो पाबंद था, आज माजूर है, तो अल्लाह के यहां उजर कबूल होता है। इसलिए वो उजर के जमाने में भी अल्लाह ताला उसको वही अधूरे इनाम देंगे जो वो अमल के जमाने में किया करता। ऐसे ही सफर, कि सफर की वजह से बहुत से अमाल नहीं कर सकते मुसलमान, तो अपने वतन में रहने के जमाने में जिन जिन अमलों का ये पालन था, अब सफर की वजह से वो होते नहीं है। वो तो सफर में इतनी सहूलत नहीं मिलती मुसाफिर, तो सफर में बावजूद है कि वो अमल नहीं होंगे, लेकिन उनको उस अमल का अजर मिलेगा, क्योंकि हाल बदल गया है। और ये आदमी के काबू की बात नहीं है कि हाल न बदले, हाल तो बदलेगा। तो मेरे जो जितने हाल आते थे दुनिया में, वो हाल जिम्मेदारियों के लिए आते हैं। जब उस हाल की जिम्मेदारी पूरी हो गई तो अब ये खोट में से निकल गया, और अगर उस हाल की जिम्मेदारी पूरी नहीं की है तो फिर उसकी कदा मुमकिन नहीं है। जैसे नमाज की कदा तो मुमकिन है कि भाई असर नहीं पड़ सका तो वो कदा पड़ेगा, रोजा नहीं रह सकता, लेकिन सारे अमाल ऐसे नहीं है, सारे हालात ऐसे नहीं है तो उसकी कदा हो जाए। इसलिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम इसकी तरगीब देते थे कि अपनी फुर्सत को गनीमत समझो किसी चीज में फुर्सत और उलझ जाने से पहले, कभी फुर्सत है। इसलिए फरमाया कि दो नेमतें ऐसी हैं कि है तो वो नेमतें, लेकिन बावजूद नेमत होने के अक्सर लोग खोट खाते हैं, फायदा नहीं उठाते। दो नेमतें बड़ी हैं जो अल्लाह देते हैं बंदों को, लेकिन उन नेमतों से फायदा उठाने के बजाय खोट खाते हैं। नेमता ने मकोन पी मां कतीरों में नाजरी में, तो वो दो नेमतें कौन सी हैं? सहत वल फरा, एक तंदुरुस्ती और एक फुर्सत। आदमी फ्री है, खाली है, कोई जिम्मेदारी नहीं, अल्लाह ने खाना पीना सबको दे रखा, पानी है और तंदुरुस्त है, ये बड़ी नेमत है। हमारे उर्दू में कहते हैं एक तंदुरुस्ती हजार नेमत, हजार नेमतें हैं और बीमार है, घर में वलीमा है, घर में अफीका है, लेकिन बीमार है, तो वलीमा अफीके की क्या खुशी होगी कि मैं कभी बीमार हूं। इसलिए फरमाया कि दो नेमतें ऐसी हैं, तो वो नेमतें लेकिन अक्सर खोट खाते हैं, उस नेमतों से फायदा उठा लिए उठाते नहीं। एक नेमत अल्लाह ताला ने तंदुरुस्ती की दी है, ये बहुत बड़ी नेमत है। आफियत, अल्लाह ने आफियत दी है, तंदुरुस्ती दी है, हाँ कि ये बड़ी नेमत है। दूसरा कि फुर्सत दी है, पारी है, कोई जिम्मेदारी नहीं है, तो ये बड़ी नेमत है। इन फुर्सत से और इन नेमत से फायदा उठाना चाहिए, लेकिन फरमाया अक्सरियत खोट खाती है, अक्सरियत खोट खाती है कि नेमतों को ख्वाहिशों में इस्तेमाल कर दिया, नेमतों को ख्वाहिशों में इस्तेमाल कर दिया और ख्वाहिश के आदि हो गए। हजरत उमर रज़ी अल्लाह तआला अन्हु लोगों को यह लेबर ही देते थे खास तौर से जो अल्लाह के रास्ते में जाया करते उनको करना। देखो अल्लाह के रास्ते में जा रहे हो, अपने आप को खैर के कामों का आदि बनाओ। ये फरमाते साथ इतना देवका एक बड़े मजबर को लेकर जा रहे थे, तो फरमाया ये तुम्हारे साथ जा रहे हैं, इनको खैर के कामों का आदि बनाओ। ये खैर के कामों के आदि हो गए। आदि उस वक्त बनेगा आदमी जब पाबंदी रोज करे, रोज करे तो वो बनता है आदि। उलमा ने लिखा है कि दीन पहले आदत में आता है फिर इबादत में पलटता है। दीन पहले आदत में आएगा, मसलन छोटे बच्चे से कहेंगे नमाज पढ़ो तो वह नमाज पढ़ेगा, वो बचपन से नमाज का आदि हो गया। अब बालिग हो गया तो वो आदत इबादत बन जाएगी, क्योंकि अब जिम्मेदारी आ गई। तो ये तरीका है दीन लाने का कि अपने आप को खैर के कामों का आदि बनावे, और आदि उस वक्त बनेगा जब ये रोज करे। इसे खुशूसियत से हजरत उमर जानो जो अल्लाह के रास्ते में जाने वालों से ये फरमाते थे कि ये जा रहे हैं इनको खैर के कामों का आदि बनाओ, ये जब वापस आए तो किसी तो वो खैर के आदि होकर के आए। ये दीन पहले आदत में आता है फिर इखलास आता है तो इबादत हो जाती है, आदत पड़ी हुई। इसलिए बच्चों से पढ़ते इबादत करवाते हैं ताकि वो बचपन से इसके आदि बने। इसलिए कि दीन जो है वो तो जिंदगी का मेरे दोस्तों असली मकसद है, आर्जी चीज नहीं है। दीन के सिवा जितनी चीजें हैं वो आर्जी है, थोड़ी देर के लिए आदमी के पास है फिर नहीं है, या फिर आदमी उसमें नहीं है या वो चीज उसके पास नहीं है। लेकिन रहा दीन कि दीन तो उसके साथ पहले दिन से लेकर के आखिर तक रहेगा। चाहे अगर दिन बिगाड़ा है तो बिगड़ा हुआ दिन उसके पास रहेगा, और दिन बनाया है तो बना हुआ दिन रहेगा। रिवायतों में है कि जब आदमी कब्र में दफन हो जाता है तो उसको एक शक्ल इंसानी नजर आती है, वो शक्ल इंसानी बहुत अच्छी शक्ल में है, उसी वजह से आदमी को उनसियत होती है, क्योंकि कब्र वहशत की जगह है, कब्र वहशत और घबराहट की जगह है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते थे कि मा रायतु मंज़रन कत इल्ला अल-क़ब्र अफज़अ मिन्हु, मैंने कोई जगह कब्र से ज्यादा भयानक नहीं देखी है, मैंने कोई जगह कब्र से ज्यादा खतरनाक नहीं देखी। उस खतरनाक जगह में क्योंकि आदमी अकेला होता है, हजारों मन मिट्टी उसके ऊपर होती है, हजारों मन मिट्टी के नीचे है वो और तन्हा है, सारी चीजें कट गई है, अब उसकी उनसीयत के लिए कोई चीज नहीं है। तो अगर उसने अपना दीन बनाया है तो वो अपने दीन से उनसीयत हासिल करेगा। जैसे परदेश में कोई जान पहचान वाला मिल जाता है तो आदमी कौन से होती है, जी हाँ खैर खैरियत पूछते हैं, कोई दूसरी जरूरतें पूरी हो जाती है, जी हाँ क्योंकि पहचान है। ऐसे ही आदमी के अमल के उसकी वजह से उसको उसी कब्र में उनसीयत होती है, जब उससे उनसीयत होती है तो वो पूछता है कि आप कौन है, मुझे आपका वजूद बहुत अच्छा लगता है, आपके होने से मुझको उनसीयत हो रही है। तो कहेगा मैं आपका दीन हूं। मौलाना इल्याह साहब रहमतुल्लाह अलैह फरमाते थे कि दीन आमाल के मजमुए का नाम है, इसे फूलहार फूलों के मजमुए का नाम है, गुलदस्ता फूलों के मजमुए का नाम है। इस तरह दीन के दीन जो है आमाल के मजमुए का नाम है, एक अमल का नाम दीन नहीं, वो तो दीन का एक अमल है, दीन आमाल के मजमुए का नाम है। दीन में बहुत सारे आमाल इज्तिमाई भी हैं, इंफिदादी भी हैं, रात के भी हैं, दीन के भी हैं, आमाल हैं। तो वो एक शक्ल देंगे अल्लाह ताला उसको अपने अपने दीन की, और चूंकि दीन सही बनाया था ईमान यकीन के साथ अल्लाह के हुक्म अदा करते हुए اللہ کے بندوں کے حقوق ادا کرتے ہوئے صحیح نیت کے ساتھ صحیح طریقے کے ساتھ وہ عمل ہوا ہے, اس لیے اللہ تعالیٰ عمل کو شکل دیتے ہیں. اس طرح اللہ تعالیٰ دانے کو پودا بناتے ہیں اور گٹلی کو درخت بناتے ہیں زمین میں ڈالنے کے بعد. پتہ نہیں گٹلی ہے کھجور کی آم کی, تو ڈالی تھی گٹلی ہو گیا پیڑ, دانا تھا دانا ڈالا تھا وہ پودا ہو گیا زمین میں ڈالنے کے بعد. تو ایسے ہی جو عمل آدمی نے کیے تھے اب تعالیٰ شان ہو اس کو ایک شکل دے گئے. تو وہ اگر اعمال اچھے ہوتے ہیں تو آدمی اس شکل سے مانوس ہوتا ہے. مثلا نماز تھی تو نماز نور بن کر آئے گی, الصلاۃ نور حدیث شریف ہے کہ الصلاۃ نور, کہ نماز کہ نماز نور ہے. اپنی زندگی کو نمازوں سے نورانی بناؤ, نماز نور ہے. بعض بزرگوں کو اللہ تعالیٰ نے ایک حقیقت کھولی تو انہوں نے کہا کہ ہم نے قبر کی روشنی تہجد کی نماز میں پائی, کہ اندھیرے میں اٹھ کر کے نماز پڑھتے تھے لوگ سو رہے ہیں, تو وہ نماز جو اندھیرے میں پڑھی تھی جب لوگ سو رہے تھے تو وہ نماز نور بنے. خود صلی اللہ علیہ وسلم اس کی ترغیب دیتے تھے کہ علیکم بقیام اللیل فإنه تاب الصالحین من قبلکم, کہ رات کو اٹھ کر کے عبادت کیا کرو اور اس کو ضروری سمجھو, ضروری لازم کیا نہیں ہے, فرض کیا نہیں ہے, لیکن فرمایا اس کو تم ضروری سمجھو. جیسے آدمی اپنی تندرستی کو ضروری سمجھتا ہے, ایمانداری کو ضروری سمجھتا ہے, تو ایسے ہی فرمایا کہ رات کے قیام کو ضروری سمجھو, اس لیے کہ تم سے پہلے جتنے نیک اور پرہیزگار بندے گزرے ہیں ان کے زندگی کا یہی طریقہ تھا کہ وہ راتوں میں اٹھ کر کے اللہ تعالیٰ کو یاد کرتے تھے جب سب لوگ سو رہے تھے, تو فرمایا اٹھ راتوں میں اٹھ کر کے اللہ کو یاد کرو. تو وہ بزرگ فرماتے ہیں کہ ہم نے قبر کی روشنی جو ہے وہ تہجد کی نماز میں پائی. یہ بات ان پر کھلی کہ نماز ایک نور ہے اور نور کی شکل تہجد کی نماز کو یہ دی گئی ہے. تو جو اعمال اللہ تعالیٰ نے دیے ہیں میرے دوستوں اس کی شکل بنے گی, اس کے نفع کی شکل اللہ تعالیٰ ظاہر کریں گے. اس لیے دنیا کو دارالعمل قرار دیا ہے اور آخرت کو دارالجزا بنایا کہ اس کا بدلہ وہ وہاں دیکھیں گے. کہ صدقہ دیا تھا کہ صدقے کا کیا اثر ہوگا؟ آپ نے ایک دفعہ بنایا کہ قبر میں تپش ہوگی, جیسے بجلی چلی جاتی ہے تو تپش ہوتی ہے, بچے گھبراتے ہیں گھروں میں کہ بجلی نہیں ہے, تو قبر میں ایسی تپش ہوگی. صحابہ نے پوچھا پھر اس کا کیا علاج ہے اس تپش کا؟ فرمایا تپش کا علاج یہ ہے کہ صدقہ دیا کرے. ہر آدمی قبر میں قیامت میں اپنے صدقے کے سائے میں اپنے صدقے کی ٹھنڈک میں ہوگا. یہ اعمال بھی بتائے اور اعمال کے نتائج بھی بتائے.
Allah subhanahu wa ta'ala has made this world a place of constantly changing situations and conditions. Sometimes Allah subhanahu wa ta'ala puts a person in a hal or a state of great bounties. Allah gives him status, Allah gives him health, Allah gives him position, Allah gives him excessive wealth. This state obviously carries certain responsibilities. What are the requirements of Allah subhanahu wa ta'ala? What are the orders of Allah subhanahu wa ta'ala pertaining to my current situation? Likewise, sometimes Allah ta'ala brings conditions of difficulty, worldly difficulty, lack of means upon a person. Sometimes Allah ta'ala brings conditions of health, sometimes of sickness, sometimes of wealth, sometimes of poverty. In this condition, we are being tested primarily that what are the actions that you are going to do? How are you going to utilize these various conditions? Are you going to be obedient to Allah in that? Or are you going to be disobedient to Allah subhanahu wa ta'ala? Because every condition has what we call a zimmedari, a responsibility, a provision. And in that, Allah subhanahu wa ta'ala is testing us, because the world condition, the world is such that conditions are not constant. They will keep changing. Your circumstances will continuously be evolving and changing. Like you observe, child is born, there's a phase or stage of birth, then there's childhood, then there's adulthood, then there's a stage of old age, constantly changing circumstances, situations. The very word hal in Arabic means something that is constantly roving, moving, coming down, changing. This is the very essence of our life in this world. The question is that in that particular hal or condition, we have to derive the benefit of that condition, because Allah subhanahu wa ta'ala is testing us. Have the perception and understanding. Allah ta'ala does not want you to be what is called nadan, unaware, foolish. Allah ta'ala does not like this for his slaves. This is why Allah has given us perception. Allah has given us understanding, so that in our condition we can utilize that condition in which Allah is testing us to do such actions that will attain success. Not just go through the motions of that condition like an animal, just follows his desires. Allah ta'ala has given us zimmedari and responsibility, so that we utilize that condition correctly to gain success. Otherwise, the converse is if you let that stage or condition pass without fulfilling the responsibility attached to it, then there is khasara and loss. Example is the health of a person. Allah's Rasul sallallahu alayhi wa sallam, we find in the hadith, he gave us this directive that utilize your health correctly before sickness comes upon you. Because if that health is utilized correctly, then we will get the reward from Allah subhanahu wa ta'ala. And such is the mercy of Allah, that if you utilize your health correctly, when the period of what we call ulcer and excuse comes, now you are sick, infirm, weak, you were not able to do what you could do while you were healthy, but in the health you obeyed and pleased Allah. Allah's mercy is such that even in the sickness, Allah will give you the reward as if you are healthy. Like we find a musafir, when he was not in safar, what he did whilst in safar, because of the difficulties of his journey, is unable to do that, he will still get the reward. So this is what is absolutely essential, that during, in that condition, we have to fulfill the responsibility that is attached to that condition. Why? Because we find, my respected brothers, that every condition is not the same. There is a responsibility attached to that. Once that condition has passed, if we fail to derive the benefit, there's no question of making it qaza. We are not going to get it back. Like sometimes a person maybe missed his asr salah, he can make qaza of that. But not everything is like that. Once you lose something, the chances of it coming back are not there. This is why Rasulullah sallallahu alayhi wa sallam, the meaning of his hadith, he said, ni'matan maghbunun fihima kathirun minan nas as-sihhatu wal farah. There are two great bounties from Allah subhanahu wa ta'ala, but majority of humanity, majority of my ummah will only realize the value of it after it is too late. They will let the opportunity slip away, they will lose out. What are these two great bounties of Allah ta'ala? Nabi sallallahu alayhi wa sallam said, one, your health. And the other is what we call farah, free time. An opportunity, a great opportunity which Allah is giving. This is why it is mentioned, for example, a person's health. Derive benefit from your health, because one health is equivalent to countless bounties. There is a proverb like that. For example, if a person has walima in his house, aqiqah going on, all sorts of celebration, happy time, but if his health is not there, he will not be able to derive any enjoyment from it. So health, afiyat, this is a great ni'mat and bounty from Allah subhanahu wa ta'ala. Do not take it for granted. Do not delay. Derive the benefit of it. Please Allah in your health. Likewise, farah, free time. Derive benefit from this. Rasulullah sallallahu alayhi wa sallam warned us that majority of my ummah will only realize when it is too late. In other words, they have and their free time, they will utilize it in fulfilling desires. We find, my respected brothers, Allah protect us. For many of us, desires have become habitual. It's become part of our nature. Umar radiallahu ta'ala anhu used to give this hidayat, especially to those who were going out in the path of Allah subhanahu wa ta'ala. The Jamaat of Sa'd bin Abi Waqqas radiallahu ta'ala anhu, when going out, Umar radiallahu ta'ala anhu gave him this hidayat to make that effort upon his companions, that make such an effort upon your companions out in the path of Allah that good deeds become part of their nature. How does something become an adat, part of one's nature? By doing it every day, by not leaving it under any circumstance. This ulama explained is the way how deen will come. Deen first becomes an adat, a habit. Thereafter it becomes ibadat. It evolves into an ibadat, like a child. You teach a child first salah. Make the child habitual of salah. Eventually, once salah comes into the life of that child, then it will become an ibadat. Why? By doing it daily. This is why Umar radiallahu ta'ala anhu said, make your companions habitual of the good deeds of deen, of Allah's ibadat, of Allah's worship. Why? Because first it is habit, then when ikhlas and sincerity comes, it evolves and it progresses into ibadat. Object of our life is the ibadat and the worship of Allah subhanahu wa ta'ala. That is the actual object. Besides this, everything else is what we call arzi, temporary. It's a passing phase. Deen, from the first day till the end, has to remain with you, right up till death. Then death will be that qabr, that grave, will be a manifestation of our lives, of the legacy we left behind. Did we please Allah or did we displease Allah? Your actions will take up a form, either a beautiful form or a horrendous form, depending on the type of actions a person did. The grave is a place of dread. It is a place of fear. This is why Rasulullah sallallahu alayhi wa sallam said, مَا رَأَيْتُ مَنْظَرًا قَدْتُ إِلَّا الْقَبْرَ أَفْضَرَ مِنْهُ. Nabi sallallahu alayhi wa sallam said, I have never seen any scene more frightening, more dreadful than the scene of the grave. Anything bad I saw in the world worse than that is the situation in the grave. Why? You will be alone. That already is a form of dread. Then tons of sand on top of you and no means at your disposal. If you made your life with deen, then those actions, Allah Rasulullah said, will become a source of companionship to you. Like a stranger goes to a strange area, when he meets somebody that he knows already, he gets comforted. Why? Who are you? Where are you? He'll ask a few things about him, etc. He'll make him comfortable. Why? Because it is somebody that he knows. In exactly the same way, his deen will take up a beautiful form in his grave. He'll ask that person, who are you? This person will respond, I am your deen. In other words, I am the physical, beautiful manifestation of the good deeds that you did. This is why Hazrat Mawlana Ilyas Rahmatullah Alayhi used to say that deen is not just one action. Deen is a collection of actions. Like you get a bouquet of flowers, a collection of different flowers. In the same way, deen, ijtimai actions, individual actions, collective actions, different types of actions. Deen, if we will develop our iman, develop our deen, fulfill the rights of others, have the correct intention, then Allah subhanahu wa ta'ala will make this take on a beautiful form.
Like to take a date seed, put it in the ground, or a mango seed, put it in the ground. It's just one seed. Allah Ta'ala brings it in the form of a beautiful, huge tree. In the same way, the correct actions done throughout one's life, Allah Ta'ala makes it take on a beautiful form of a companion for you in your grave, from whom you will gain companionship, you will gain familiarity. In fact, this mention about salah, that salah is nur. Salah becomes a light to a person in the grave. Make your life, illuminate your life through salah. We find this in the riwayat. This is why ulama say particularly, from Abu Dunal al-Din we find this, that they found, it was opened up upon them, that the light, that tahajjud salah particularly, took on the form of light, illumination in the grave. Why? Because tahajjud salah is a salah that is read in darkness. Rasulullah sallallahu alayhi wa sallam said, عَلَيْكُمْ بِقِيَامِ اللَّيْلِ فَإِنَّهُ دَعْفُ الصَّالِحِينَ مِنْ قَبْلِكُمْ. He said, make regard tahajjud salah is obligatory. Technically, it is not obligatory. But so much my Nabi sallallahu alayhi wa sallam emphasized it. He said, regard it as obligatory, like you feel health is obligatory, like you feel wealth is obligatory. Make tahajjud salah obligatory upon you. We find from the Salaf al-Salihin, from the pious elders, this Allah opened this upon them, that salah is a nur, and particularly that salah of tahajjud becomes a nur, a light to a person in the grave. Actions were given, this world is Darul Amal, a place of actions, and actions were given for this, so that in akhirat will be Darul Jaza, the recompense, the return, the reward of those actions. One is salah, the other is sadaqah. What is the recompense or return of sadaqah? What is the physical manifestation which sadaqah and charity will take for us in the hereafter? What is the form that Allah will give it? Rasulullah sallallahu alaihi wasallam, remind number four of the hadith, he said that in the grave there will be heat. Like when the lights go or the electricity goes, you feel automatically the change in the environment, that heat. So sahaba asked, Ya Rasulullah, what is the ilaj? What is the cure of that? Allah's Rasul said, sadaqah, charity. The charity which a person will give him coolness. He will be shaded on the day of judgment underneath the shade of his charity. In other words, these good deeds, deed is a collective representation of our actions. The world is for that. In the cover hereafter, we will get the recompense of that.
ये दावत और तबलीग के नाम से जो काम है उसे क्या मतलब है और क्या मकसद है कि कोई मकसद नहीं सिवाय इसके कि हर मुसलमान अपनी जिंदगी की जिम्मेदारी को समझे ये मकसद है कि अपनी जिंदगी की जिम्मेदारी को समझे कि मेरी जिंदगी की क्या जिम्मेदारी है जैसे अपनी जिंदगी की जरूरतों को समझते हैं अपनी जिंदगी की राहतों को समझते हैं ऐसे ही अपनी जिंदगी की जिम्मेदारी को समझना ये मकसद है इस काम से क्यों कि ये जिम्मेदारियों के पूरा करने की जगह है और आखिरत बदला पाने की जगह है ये तकसीम है कि ये जिम्मेदारियों के पूरा करने की जगह है और आखिरत बदला पाने की जगह है इसलिए अपनी जिंदगी की जिम्मेदारियों को समझना है कि जिंदगी की क्या जिम्मेदारी है जिंदगी की एक जिम्मेदारी ये है कि हर आदमी अपने आप को दीनदार बनावे अपने आप को दीनदार बनावे और दीनदार बनाने का मतलब ये है कि अपने अंदर ईमान की इतनी कुव्वत पैदा करे कि जो उसको अल्लाह के फर्जों के अदा करने की ताकत आवे अल्लाह के हराम से बचने की ताकत आवे और अल्लाह के दीन के तकाजे पूरे करने की ताकत आ इतना ईमान बना क्योंकि आदमी जो दीन के काम करेगा वो ईमानी ताकत से करेगा बदन की ताकत से बदन की जरूरतें पूरी होती है ईमान की ताकत से ईमानी जरूरतें पूरी होगी अगर ईमान में ताकत नहीं है तो ईमानी तकाजे पूरे नहीं होंगे बल्कि ईमान की कमजोरी की वजह से बलाई इसमें कोताही करेगा नमाज टूट जाएगी जकात टूट जाएगी आगे भी हो जाएगी ये इस वजह से कि उसके ईमान में कमी है
مومن ہے لیکن ایمان میں کمی ہے, جیسے آدمی ہاتھ نہیں ہے پاؤں نہیں ہے تو پورا کام نہیں کرتا, ایسے ہی جب ایمان میں کمی ہوگی تو پوری ذمہ داری ادا نہیں ہوگی. اس لیے اس محنت کو ایمانی تحریک کہتے تھے کہ ہماری یہ دعوت و تبلیغ مسلمانوں میں اکثر نو ایمان کی طاقت پیدا کرنی ہے تاکہ وہ ایمان ایمان کے راستے سے آنے والی ذمہ داریوں کو پوری کریں. اس لیے اس محنت میں چلایا جاتا ہے, یہ نہیں کہ صرف نکالا جاتا ہے, نکالنا مقصود نہیں ہے, نکالنا مقصود نہیں ہے بلکہ اپنے اندر کچھ بنانا مقصود ہے کہ اپنے اندر کچھ بناؤ نکل کر کے. کہ کیا بناؤ؟ کہ ایمان کی باتیں, ایمان کے مذاکرے, ایمان کے اعمال اور ایمان کی چیزیں امن میں لا کر کے اپنے ایمان میں طاقت پیدا کراؤ تاکہ ایمان کے راستے سے جو جو ذمہ داریاں آئیں وہ پوری ہو جائے. ایمان کے راستے سے ذمہ داری آتی ہے کہ اللہ کے فرائض ادا ہو جائیں, اللہ کے حرام سے بچنا نصیب ہو جائے اور اللہ کے دین کے جو جو کام اور تقاضے آئیں وہ ہم پورا کرنے والے ہوں. یہ مقصد ہے اور کوئی مقصد نہیں ہے. ہر مسلمان میں یہ چیز پیدا ہو جائے کیونکہ یہ ایمانی تقاضے ہیں, وہ ایمانی طاقت سے پیدا ہو.
This effort of da'wah and tabligh, what is the objective? Every Muslim to understand the responsibility and objective of his life. Like you understand your worldly needs and comforts, you regard them as necessary. In exactly the same way, what is the object responsibility of our lives? The deeni responsibility to recognize, comprehend, inculcate that within our lives. That is the objective of da'wah and tabligh. Why? Because this world is a place of the fulfillment of responsibilities. The akhirat, the hereafter, is the place of recompense and reward for having fulfilled our responsibility. So, the question we have to ask ourselves is, what is my responsibility? Primarily, make yourself deendar. That is the responsibility and objective of this life. What does this mean? Develop that level of iman which will enable you to fulfill the commands of Allah. Abstain from that which Allah has prohibited and prepare you to fulfill the taqazas and requirements of the effort of deen. Like physical strength is required to fulfill physical necessities. We understand that. You need physical strength to carry something, to do your work. In exactly the same way, deeni necessities to become deendar requires imani strength. And to fulfill the taqazas of deen requires that level of iman. If the iman is weak, then we will see shortcomings in our life. Person will not make his salah on time. What is the cause? Lack of strength of iman. Engage in the disobedience of Allah. What is the cause? Lack of strength of iman. So we find that in like in this world, objectives of this world, if we lack the capability, we are unable to fulfill in exactly the same way. That is why the very essence of this effort, it is referred to as imani tahreek. It is a movement for the development of one's iman. Taking a person out in the path of Allah, going out, coming out is not the objective. What is the objective? Come out in the path of Allah to develop your deen, to develop your iman. This is what is the objective of coming out in the path of Allah subhanahu wa ta'ala. This is why sit in the environment of iman. The talks of iman behind this is to develop one's iman to the required level. What is the required level? Carry out what Allah has commanded. Abstain from that which Allah subhanahu wa ta'ala has prohibited. And be ready for whatever the taqazas and requirements of the effort of deen are. This is the objective. There is no other objective.
رسول صلی اللہ علیہ وسلم نے امت کو حرکت دی ہے. یہ نہیں کہا بیٹھو کھاؤ پیو اللہ اللہ کرو, ایسا نہیں کہا. بلکہ آپ نے امت کو حرکت دی ہے. کون سی حرکت؟ کہ وہ حرکت جو زندگیوں میں ایمان پیدا کرے, آخرت کی فکر پیدا کرے. جب ایمان اور آخرت کی فکر پیدا ہوگی تو زندگی کا رخ اللہ تعالیٰ کے حکموں کی طرف ہوگا. صحابہ کرام نے جب یہ زندگی سیکھی تو ان کی زندگی میں یہ بات آ گئی کہ اب ہماری زندگی اللہ کے حکموں والی, نبی کے طریقوں والی بنے گی. چنانچہ انہوں نے ان چیزوں کو سیکھ کر کے اپنی زندگی میں لائے, اور اپنی زندگی میں لا کر کے پھر حضور صلی اللہ علیہ وسلم کے ارشاد کے مطابق اس کو دوسروں میں چلایا. یہی ہمارا کام ہے کہ اپنا دین اپنی زندگی کے لیے بناؤ کامیابی کے لیے. اور دنیا میں اور کوئی رسول آئے گا نہیں, نبی آئے گا نہیں, ہم وارث ہیں, ہم قرآن کے بھی وارث ہیں, ہم نبی کے کام کے بھی وارث ہیں. اس امت کو وارث بنایا ہے, یہ بہت بڑا شرف ہے, بہت بڑی عزت ہے کہ ہم قرآن کے وارث ہیں, ہم نبی صلی اللہ علیہ وسلم کے کام کے وارث ہیں. یہ زندگی نبی والی زندگی ہماری زندگی میں آئے, آپ کی سنتوں پر آپ کے طریقوں پر عمل ہو جائے, اور اپنی جان سے عمل کرتے ہوئے دنیا میں اس کے لیے راستہ بنا لیں, دنیا میں اس کے لیے محنت کریں تاکہ دوسروں کے لیے آسان ہو جائے. اور یہ بہت بڑی سعادت ہے کہ آدمی اپنے آپ کو خیر کا ذریعہ بناوے. خوش نصیب ہے وہ بندہ کہ جس کو اللہ تعالیٰ خیر کے پھیلنے کا ذریعہ بنائے, شر کے مٹنے کا ذریعہ بنائے. کہ ان کی وجہ سے آگ بجھ گئی اور پانی اتر آیا, جسے آگ بجھ گئی پانی اتر آیا. ایسے ہی میرے دوستو جب نبوت کے کام ہوں گے, نبی والے کام ہوں گے, تو ایسی رحمت آئے گی جیسے پانی برسنے سے رحمت آئے. آپ ہمارے میرے جیسا اور میرا جو نام یہاں آئے تو ہے جب بارش برس ہے, بارش برستی ہے تو زمین کی ہر مخلوق اس سے فائدہ اٹھاتی ہے. کوئی مخلوق ایسے نہیں جو پانی کے پیر سے محروم ہو, اور کوئی مخلوق ایسے نہیں جو پانی کی ضرورت ہو. میرا تو نام یہاں آئے تھا جب پانی بھر گیا, ہر مخلوق کو نما ہو. پھر جن کو یہ نعمت ملی ہے ان کو آپ نے حرکت دی ہے کہ حرکت کرو, کہ تمہاری حرکت سے یہ خیر دنیا میں پھیلے گا. چنانچہ حضور صلی اللہ علیہ وسلم نے پہلے ہی دن سے اپنے آپ کو اپنے ساتھیوں کو یہ کام سکھایا, اور انہوں نے اس کو سیکھا, اور پھر اس کے لیے حرکت اپنے قبیلے میں جاتے تھے, اپنے قوم میں جاتے تھے, اور جہاں جہاں بھیجے جاتے تھے وہاں جاتے تھے, اور وہاں جا کر وہ ان چیزوں کو ان کو سکھاتے تھے, دعوت دے کر کے. اس طرح یہ خیر آسانی سے پھیل گئی, محنت سے پھیل گئی. زیادہ پیسے نہیں تھے لوگوں کے پاس, لیکن ذاتی محنت تھی, سیکھتے تھے سکھاتے تھے. کیونکہ یہ کام آسان ہے کہ سیکھو سکھاؤ, سیکھنے کے لیے حرکت کرو کہ تمہاری حرکت سے راستے کھلیں گے. اس لیے امت کو حضور صلی اللہ علیہ وسلم نے حرکت پر ڈالا ہے. ان کی دینی زندگی کی ترقی کا یہ راستہ ہے کہ وہ اپنے دین کے لیے حرکت کرے. اور حرکت کا مطلب صرف یہ نہیں ہے کہ خروج ہی خروج ہو رہے, نہیں, خروج تو ایک اصلی مادہ ہے. جیسے بریانی کے چاول سے بریانی بنے گی, لیکن خالی چاول سے بریانی نہیں بنتی. خالی بریانی کے چاول ابالے تو بریانی ہو جائے گی یا نہیں ہوگی؟ ایسے خالی خروج سے کام نہیں بنے گا, بلکہ خروج کو ذریعہ بنانا ہے ایمان سیکھنے کا, علم سیکھنے کا, اخلاق سیکھنے کا. اس لیے مولانا فرماتے تھے کہ ہماری یہ محنت تو چلتا پھرتا مدرسہ ہے, اس میں سیکھنا ہے سکھانا ہے. وہ جو سیکھنا سکھانا صحبت سے ہے, ایک دوسرے کے صحبت سے سیکھے, جیسے کتابوں سے سیکھتے ہیں. ایک طریقہ یہ بھی ہے کہ صحبت سے سیکھے, کہ صحبت سے علم بھی آئے گا عمل بھی آئے گا. کتابوں سے صحیح علم آتا ہے, کتاب عمل نہیں بتاتی, علم بتاتی ہے. اور شخصیت جو ہوتی ہے وہ علم عمل دونوں بتاتے. نبی علم بھی دیتا ہے عمل بھی دیتا ہے. پھر نبی نے جو طریقہ اختیار کیا, خود مسلمان نے اختیار کرے گا, اس کی زندگی میں دونوں باتیں ہوں کہ بھائی یہ علم ہے, یہ طریقہ ہے, یہ علم ہے طریقہ ہے. اس طرح ہر مسلمان کو اس حرکت کے ذریعے سے ایک ذمہ داری دی ہے تاکہ وہ اپنی ذمہ داری کو لے کر پھرے, اور اس کے پھیرنے سے کہ اس کے پھیرنے سے لوگوں کے لیے راستہ بنے گا. جیسے کوئی سادہ زمین پر لوگ چلتے رہتے ہیں تو ایک راستہ بن جاتا ہے, ایسے ہی امت کو حرکت دی ہے. جب امت حرکت پر آئے گی تو لوگوں کے لیے دین پر چلنے کے راستے کھلیں گے. جو اس میں پہل کریں گے ان کا اجر انعام زیادہ ہے,
और रास्ता बनने के बाद जो चलेंगे उनका दर्जा दूसरा है. सहाबाए किराम की दो जमाते, एक जमात सहाबाए के रूह है कि जिन्होंने पहल की, उनके चलने से, उनके फिरने से, उनके निकलने से रास्ता बना. फिर बाद में जो तबका आया फतेह मक्का के बाद, वो उस रास्ते पर चले. आज भी नहीं कि जो पहल करेंगे उनकी वजह से रास्ता बनेगा, फिर उनके जरिए से जो चलेंगे वो भी इस रास्ते पर चलेंगे, उनको उनका भी अजर मिलेगा और अपना भी अजर मिलेगा. इसलिए सबसे ज्यादा सवाब वो इस काम में है कि खुद भी अमल करेगा और उनके जरिए से जितने लोग अमल पर चलेंगे उन सबका अजर इनाम मिलेगा. इसलिए सहाबाए किराम में भी दो तबके थे, ऊपर का तबका पहला कि उन्होंने हुजूर सल्लल्लाहु अलैहि वसल्लम के साथ रहता इस काम का रास्ता बनाया. दूसरा तबका आया फतेह मक्का के बाद, वो माशाल्लाह इस रास्ते पर चले तो अब बात पक्की हो गई. आज भी यही है कि पहल करने वाले होंगे और पहल करने के बाद पीछे चलने वाले होंगे, जो पहल करेंगे उनका दर्जा ज्यादा होगा. इसलिए मेरे दोस्तों इस काम में असल ये है कि पहल करें, सबकत करें. शैतान टालने की बात सिखाता है, अभी नहीं बाद में, अभी नहीं बाद में. जब टालेगा तो टल जाएगा, हाथ से मौका निकल जाएगा. जिसको मना किया गया है एक काम को अपने वक्त पर न डालें, बल्कि जब किसी काम का तकाजा आवे तो उसके लिए पहल करे, सबकत करे. पता नहीं आइंदा मौका रहता है नहीं रहता, इसलिए कहा कि नींद के काम में सबकत करो. तो अल्लाह ताला ने आपको यह काम दिया है, जो दोस्तों रात दिन सुनते हैं. अब यह क्या है कि इसके लिए अपने आप को तकाजा, इस तकाजे पर सबकत करनी है. इसलिए हमारी अरज यह है क्योंकि दोस्तों ने अभी तक इस काम के लिए इरादे नहीं किए हैं और अल्हम्दुलिल्लाह मोहब्बत से सुनने के लिए आए हैं, तो सुनने का तकाजा ये है कि मानना, सुनने का तकाजा मानना कि सुन लिया कि अब मानने के लिए तैयार है. और जिन दोस्तों ने अभी तक इरादे नहीं किए हैं और मौका उनको नहीं मिला है, आज ये मौका है. आज बाजार गर्म है, हाँ मौका है, कमा सकते हैं. जब बाजार खत्म हो जाएगा, बंद हो जाएगा, फिर कुछ नहीं है. इसलिए कहा कि इसको कठिन मत समझो. जिन दोस्तों ने अभी तक इरादे नहीं किए हैं और आज अल्लाह ने उनको यहाँ पहुंचाया है, तो वो हिम्मत करके अपने आप को पेश करें और चार चार महीनों के लिए इरादे करें. इस वजह से कि हमारी जिंदगी मकसद के ऊपर आ जाए. कोई छिलने मकसद नहीं है, जिंदगियों को मकसद पर लाना है. अब इसके लिए प्रणाम है और अपने आप को पेश करें. वक्त खत्म हो गया है.
अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम पुट दिस उम्मत ऑन हरकत एंड मूवमेंट. He didn't say that he eat, drink and sleep and say Allah, Allah, no. But he taught this ummah harkat and movement. And in this harkat and movement, in the sacrifice, what will happen is the fikr and concern of akhirat will come. The direction of our life towards akhirat will be corrected. Like the sahaba of Rasulullah sallallahu alayhi wa sallam. They learned deen from Rasulullah sallallahu alayhi wa sallam, brought it into their lives, and through this their movement, they brought it into the lives of others. There's no other way for this. There has to be this movement. This is why Allah Rasul sallallahu alayhi wa sallam put the ummah on this. There's no other Nabi to come after him. We are the heirs of the Quran. We are the heirs of the effort and the work of Rasulullah sallallahu alayhi wa sallam. This is a great honor and prestige that was granted to the ummah of Rasulullah sallallahu alayhi wa sallam. Understand the responsibility that is attached to the status and position. Bring deen in your life and make that effort to come onto movement, so that through that movement, whilst deen is being incorporated in your life, Allah Ta'ala will make you the means of bringing deen in the lives of others. Nabi sallallahu alayhi wa sallam congratulated such people. Tuba li'abdin ja'alahu Allahu miftahan lil-khayr wa miglaqan lish-shar. He said, glad tidings to that person whom Allah subhanahu wa ta'ala has made a means of closing the door on evil and opening the door on goodness. Like when there's a fire burning, the example is to put out that fire. Allah Rasul sallallahu alaihi wasallam gave the example of his effort, this movement, like rain water. When the rain falls, then every creation of Allah benefits from this. We see this example on a daily basis. Every creation benefits from rain water. Everyone needs it. No creation is excluded from this. In exactly the same way, this ummah was given, the harkat and movement of this ummah is equated with rainwater. And this is why from the first day, Rasulullah sallallahu alayhi wa sallam, when he taught Sahaba deen, he put them in harkat. They went to their tribes, they went to their people, they went from one place to the next place. We find, my respected brothers, in that movement, they didn't have excessive wealth or means. But through their movement, through their sacrifice, they created an ummah. And this, my respected brothers, is the objective. The objective is not just the movement itself. Put the ummah on harkat. But harkat, movement itself, is not the objective. Like you want to make biryani, you don't just have plain rice. There's other ingredients. With rice only, the biryani is not going to be made. In exactly the same way, just coming out or moving, no. Coming out, moving with a purpose. Developing our iman, our ilm, our akhlaq and character, our following the way of life of Rasulullah sallallahu alayhi wa sallam. This is a, like Hazrat Rahmatullah alayhi said, this is a moving madrasa of deen, learning and teaching through companionship. From a kitab you will get knowledge, practical, for it to become a practical reality, for that companionship is required, what we call suhbat. So this is one way by which the suhbat, learning and teaching, this is a moving madrasa. Allah's Rasul sallallahu alayhi wa sallam, this was the procedure by which he introduced the effort of deen in the ummah. Every Muslim, every follower was put onto harkat and movement from the first day. Through that movement they developed themselves, and Allah subhanahu wa ta'ala used them to develop others. Why? Because in this movement, as the ummah moved, the roads will open. The roads to guidance, the roads to the help of Allah subhanahu wa ta'ala. Those who will move ahead, who will make sabqat, they will go ahead. Their position will be greater than those that follow afterwards. Like we see in Sahaba, the initial jamaat that made the sacrifice after the conquest of Makkah, they came, they followed, but they could not achieve the status of those who had preceded and gone ahead in exactly the same way. Why? Because those who will precede, who will be in front, they will get their reward, and they will get the reward of all those who will follow afterwards. This is why the greatest reward Allah has kept in the effort of deen. Sahaba ikram, Ridwanullahi alayhi majma'in, did this. So we have to precede, go ahead. Those who will make sabqat will go ahead, who will not delay, their reward will be greater. Shaitan will deceive you, not now, later. Delay. We are prohibited from this. Why? Because once the opportunity is lost, there is a very real possibility that we will never get the opportunity again. So my respected brothers, we have to have sabqat, musabaka, go ahead, receive, put ourselves forward when it comes to the effort of deen. This is a great opportunity which Allah subhanahu wa ta'ala has given us. We have come into this environment. Allah ta'ala has given us a opportunity, a chance. Value and appreciate it. How? By putting ourselves forward, understand our objective. We will move, we will learn deen through our movement. Allah will pave the way for others also. The whole humanity, like rainwater, will benefit from our movement. So up till now, if you haven't made intention for 4 months, value this opportunity. Don't look left, don't look right. Time has already run out. It's a Mubarak time, Mubarak opportunity. We don't know if you will get it again. Stand up, give our names. 4 months in the path of Allah. Come and respect us. Who's ready, mashallah? Stand up, mashallah.